नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो। न्यायालयको अन्तिम फैसलाबाट ठहर भएबमोजिमको भाग प्राप्त गर्नलाई सम्बन्धित व्यक्तिले आफ्नो राष्ट्रिय कानूनले निर्धारण गरेको प्रक्रिया अवलम्बन गरी अघि बढ़ाउने कार्यवाही नै फैसला कार्यान्वयन हो। फैसला कार्यान्वयनलाई न्याय सम्पादनको अन्तिम अनिवार्य शर्त पनि भनिन्छ। फैसलाले निर्धारण गरेको दण्ड जरिवाना असुल उपर भएन भने वा पीड़ितलाई प्रदान गरिएको उपचार कार्यान्वयन तहबाट प्राप्त भएन भने अदालतबाट भएका फैसला निरर्थक साबित हुन पुग्दछन्। कार्यान्वयन बिनाको फैसला कागजी घोडा हो भन्ने मान्यता पनि रहेको पाइन्छ। फैसला कार्यान्वयन अन्तर्गत बिगो भराइदिनु, चलन चलाइदिनु, बण्डा छुट्याइदिनु, माना चामल भराइदिनु, क्षतिपूर्ति भराइदिनु, कैद असुल गर्नु, जरिवाना सरकारी बिगो असुल गर्नु, मुद्दामा पेश भएका सामानको व्यवस्थापन गर्नु र जफत सर्वस्व भएका सम्पत्तिको व्यवस्थापन गर्नु आदि पर्दछ। मूलतः राज्यको दायित्वमा पर्ने यो कार्य 2066 साल यता सर्वोच्च अदालतले पनि छुट्टै इकाइ फैसला कार्यान्वयन निर्देशनालय स्थापना गरी गराउँदै आएको छ। आजको कार्यक्रममा हामीले फैसला कार्यान्वयन, त्यसको प्रक्रिया, अवस्था र सुधारको खाँचोमा केन्द्रित भई फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेद प्रसाद उप्रेतीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ हाम्रा साथी सन्तोष रेग्मीले महानिर्देशक उप्रेतीसँग गर्नुभएको कुराकानी।
फैसला कार्यान्वयन चाहिँ खास गरी अदालतमा जो विवादहरू आउँछ अदालतले फैसला गर्छ। विवादहरू उपर न्याय निरूपणको काम सकिएपछि, फैसला गर्ने काम सकिएपछि यसलाई कार्यान्वयन गर्ने, फैसलाले दिएको कुरो चाहिँ पक्षले प्राप्त गर्ने कुरा चाहिँ फैसला कार्यान्वयन हो। फैसला कार्यान्वयन नभएसम्म चाहिँ फैसला गरेर मात्रै न्यायको फल, कानूनको फल प्राप्त हुँदैन। न्याय पाएको कुराको अनुभूतिको अन्तिम निष्कर्ष नै भनौँ, न्यायिक प्रक्रियाको अन्तिम निष्कर्ष चाहिँ फैसला कार्यान्वयन हो।
मूल रूपमा यसका अन्तर्राष्ट्रिय मान्यताहरू के छन् र यसका प्रक्रियाहरू के छन्, यी कसरी अवलम्बन हुन्छन्?
फैसला भन्ने बित्तिकै विवादको शान्तिपूर्ण समाधान गर्न अदालत आइन्छ। फैसलाले मान्छेले केही कुरा गुमेको कुरा प्राप्त गर्छ अथवा उसको हक अधिकारको रक्षा गर्छ। अब अदालत भनेको चाहिँ राज्यद्वारा स्थापित एउटा चाहिँ विवाद समाधान गर्ने शान्तिपूर्ण विधि हो। त्यो फैसलाहरू अदालतले गरेको निर्णय अनुसार उसको लेटर र इन्टेन्ट दुइटै फलो हुनुपर्छ र त्यो अनुसार कार्यान्वयन हुनुपर्छ। अदालतबाट फैसला हुने र कार्यान्वयन नहुने अवस्थाले दण्डहीनतालो प्रशय दिन्छ, विधिको शासन कायम गर्न मुस्किल हुन्छ, समाजमा शान्ति सुरक्षा स्थापना नहुन सक्छ। त्यसकारण पनि फैसला कार्यान्वयन धेरै महत्वपूर्ण विषय छ। यसको सैद्धान्तिक मात्रै होइन व्यावहारिक पक्ष पनि त्यतिकै महत्वपूर्ण छ। खास गरी पीड़ितहरूको दृष्टिबाट अधिकारको हरण भएका व्यक्तिहरूले जुन न्याय पाएका हुन्छन् फैसलाको माध्यमबाट, अदालतबाट, त्यसको चाहिँ प्राप्ति चाहिँ त्यहाँ गरिन्छ। यो चाहिँ देवानी प्रकृतिका पद प्रतिष्ठा सम्पत्तिसँग सम्बन्धित विषय जोडिएका विषयहरू देवानी फैसला कार्यान्वयनमा जोडिन्छ भने दण्ड जरिमाना फौजदारी न्यायको विषय चाहिँ फौजदारी फैसला कार्यान्वयनसँग जोडिन्छ। अर्को एउटा पक्ष आयाम छ फैसला कार्यान्वयन, त्यो रिट फैसला कार्यान्वयन, त्यो चाहिँ रिट फैसला गर्ने सम्बन्धित अदालतहरूले नै त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ। खास गरी सर्वोच्च अदालतको रिट फैसलाहरूको कार्यान्वयन चाहिँ निर्देशनालयले हेर्छ, त्यो चाहिँ अनुगमन शाखा पनि छ। तथापि फैसला पश्चात चाहिँ फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्च अदालतबाट भएको रिट फैसलाहरूको चाहिँ प्रारम्भिकदेखि नै यसले चाहिँ कार्यान्वयनमा काम गर्छ। खास गरी सार्वजनिक सरकारको विवादहरूमा अलि बढी, अरू रिट फैसलाहरूको कार्यान्वयनमा काहीँ बाधा अड्काउ पर्यो भने पनि निर्देशनालयले समन्वय सहकार्य गर्ने र आवश्यक निर्देशन दिने काम समेत गर्ने गर्दछ। फैसला कार्यान्वयनको प्रक्रिया यही तीनटा हो र यसमा मुद्दा शुरू हुने न्यायिक अर्धन्यायिक निकायहरूले कार्यान्वयन गर्नुपर्ने कानूनी व्यवस्था छ। न्यायिक निकाय अथवा अर्धन्यायिक निकायबाट चाहिँ विवादको शुरूआत भएको त्यही निकायमा चाहिँ फैसला कार्यान्वयन गर्न जानुपर्ने हुन्छ। अदालतको हकमा चाहिँ जिल्ला अदालतमा तहसिल शाखाहरू छन् भने सबै अदालत तहका फैसलाको कार्यान्वयन गर्न 77 जिल्लामा तहसिल शाखाहरू छन् भने अदालत बाहेक अरू अर्धन्यायिक निकायबाट शुरू भएको मुद्दाहरूको हकमा चाहिँ तिनी अर्धन्यायिक निकायहरूले नै कार्यान्वयन गर्नुपर्छ र ती अर्धन्यायिक निकायहरूको निर्णय उपर अदालतमा अपील परेको छ भने पनि अदालतले त्यस्ता फैसलाहरूको कार्यान्वयन गर्दैन। फाइल सुरु मिसिल सुरु फैसला गर्ने अड्डैमा पठाइदिने भएकोले त्यही नै कार्यान्वयन हुन्छ।
हुन्छ
र खास गरी फौजदारी मुद्दाहरूमा चाहिँ फैसला कार्यान्वयन चाहिँ अब देशैभरि प्रतिवादीहरू छरिएर बस्ने भएकोले जिल्ला अदालतहरूको आफ्नो चाहिँ लगत एकअर्कामा सब ट्रान्सफर गरेर पनि हामी चाहिँ कार्यान्वयन गर्छौँ र त्यो चाहिँ प्रहरीलाई सहज होस् भनेर हामीले लगत भएकै अदालतमा जानु पर्दैन जहाँ पक्राउ पर्छ मानिस त्यही अदालतमा लगत तान्ने खिच्ने सिस्टम चाहिँ हामीले बनाएका छौँ
फैसला कानून निर्देशालय सरकारले बनायो मूल रूपमा सर्वोच्च अदालतको एउटा इकाइका रूपमा यसले गरेका पछिल्ला प्रगतिहरू के छन्
न्यायपालिकामा हामी अहिले चौथो योजना अवधिमा छौँ दोस्रो योजनाको अवधिमा चाहिँ यो निर्देशनालयको स्थापना भएको हो खास गरी सर्वोच्च अदालतको निर्णयबाट स्थापना भएको छ भने कानूनी अख्तियारी चाहिँ सर्वोच्च अदालत नियमावली अन्तर्गत चाहिँ यो गठन भएको देखिन्छ 66 पश्चात स्थापना पश्चात मुलुक ऐन खारेज भएर संविधान कानूनहरू आए संविधान नयाँ आयो धेरै कानूनी परिवर्तनहरू भए तथापि निर्देशनालय चाहिँ स्थापना कालमा जुन अवस्थामा थियो त्यही अवस्थामै छ र अरू पछिल्ला कुनै पनि कानूनी व्यवस्थाहरूले फैसला कार्यान्वयन निर्देशनालयलाई चिन्दैन र यस सम्बन्धमा कुनै कानूनी व्यवस्था नभएकोले हालसम्म यो सर्वोच्च अदालतकै एउटा महाशाखाको रूपमा रहेको छ भलै स्थापना कालमा यो छुट्टै निकाय बनाउने हो कि भन्ने एउटा चाहिँ छलफल भएर शुरू भएको र बीचमा त्यसमा कुनै प्रगति भएको छैन
हामीले यदि अभ्यासहरू हेर्ने हो भने अदालतबाट भएका अथवा हुने फैसलाहरू कानूनका लागि कतिपय सन्दर्भमा अलगै संरचनाहरू बनाइएको पाइएको छ र नेपालमा पनि लामो समयदेखि यो अलगै संरचनाको बारेमा कुराहरू उठिरहेको पनि हो यसको आवश्यकताका सन्दर्भमा यहाँ बसेर यहाँको अनुभवले के भन्छ यो किन आवश्यक छ
राम्रो प्रश्न गर्नुभयो वास्तवमा सैद्धान्तिक रूपमा हेर्ने हो भने तुलनात्मक अध्ययन गरेर अन्य कानून प्रणालीहरू अन्य देशहरू हेर्ने हो भने सिस्टमहरू आफ्नो देशमा आफ्नै खाले नै छन् खास गरी फैसला कार्यान्वयनको देवानी पाटो अदालतमै राखेको पनि देखिन्छ कतिपय देशहरूमा भने केही देशहरूमा चाहिँ देवानी र फौजदारी दुवै खालको फैसला कार्यान्वयनहरू चाहिँ छुट्टै कार्यपालिकीय निकाय अन्तर्गत राखेको पनि देखिन्छ यो मिक्स छ खास गरी कमन ल प्र्याक्टिस गर्ने देशहरूमा चाहिँ सेरिफ भनेर एउटा अदालतको अधीनस्थ जस्तो पनि तर छुट्टै त्यस्तो संरचना देखिन्छ भने हाम्रोमा पनि सुरुदेखि नै यो 7 साल पछि चाहिँ अदालतमै आयो दुईटै देवानी फौजदारी र रिट फैसलाहरू कार्यान्वयनको कुरा 27 सालमा एकपल्ट कार्यपालिकामा गएको थियो फेरि 28 सालको न्यायिक सुधार आयोगले चाहिँ त्यसलाई फेरि अदालतमै राख्ने यो प्रभावकारी भएन भनेर फेरि अदालतमै फिर्ता गरियो अब पहिलाको एउटा कन्टेक्स्ट थियो मुद्दा मामिला कम थिए विवाद कम हुन्थे अदालतमा मुद्दा पर्ने संख्या कम थियो तर अहिले परिस्थिति धेरै परिवर्तन भएको छ खास गरी पछिल्लो 10-20 वर्षमा अदालतमा विवादको शान्तिपूर्ण समाधानमा आउने संख्या एकदमै बढेर गएको छ त्यस हिसाबले अब मुद्दा पनि धेरै भए फैसला पनि धेरै हुन थाले र कार्यान्वयनमा तिनै कुरा आउने भएकोले कार्यान्वयनको संख्या पनि धेरै वात्तै बढेर गएको छ विगत 5 वर्ष अगाडिको देवानी मुद्दाको फैसला कार्यान्वयनमा वार्षिक 77 जिल्ला अदालतमा चान्चुन 18-20 हजार लगत हुन्थ्यो भने अहिले 55-56 हजारको लगत चाहिँ वार्षिक रूपमा देखिन थालेको छ भनेपछि 3 गुणा वृद्धि भएको छ विगत 4-5 वर्षमा यसै बीचमा संहिता कानून पनि आएकोले संहिता कानूनले धेरै खालका हक अधिकारको व्यवस्था गरेका छ र ती अधिकारहरू प्रचलन गर्न अदालत आउने प्रक्रिया अघि बढेको कारणले अबका दिनहरूमा अदालत आफैले आफ्नो फैसलाहरू कार्यान्वयन गर्न धेरै कार्यबोझ भएको कारणले जटिल बन्दैछ यो प्रक्रिया त्यसकारण पनि अदालतभित्रै नै यो विषय राखिने हो भने पनि सरकारबाट राज्यबाट आवश्यक स्रोत साधन जनशक्ति खास गरी राज्यको शक्ति प्रयोग गर्नुपर्ने हुन्छ फैसला कार्यान्वयनमा वैधानिक शक्ति राज्यको त्यो चाहिँ प्रयोग गर्ने अवसर अदालतलाई दिलाइदिनुपर्छ स्रोत साधन जनशक्ति र चाहिँ त्यो फौजी चरित्रको काम पनि गर्नुपर्छ र इन्टेलिजेन्स पनि चाहिन्छ फौजदारी मुद्दाको कार्यान्वयनमा इन्टेलिजेन्स चाहिन्छ हाम्रो खुला सिमाना छ विदेशमा नागरिकहरू जाने धेरै चलन बढ्या छ त्यसले गर्दा हाम्रा फैसलाले दण्ड जरिमा लागेका मान्छेहरू विदेश जाने अथवा चाहिँ यही देशमा पनि एउटा जिल्लाबाट अर्को जिल्लामा लुकेर बस्ने पहिचान नखोलाउने सिटिजन ट्र्याकिङ सिस्टम हाम्रो राज्यले राम्ररी गर्न नसकेको भलै अब राष्ट्रिय परिचय पत्रको सन्दर्भ जोडिएकोले भविष्यमा फैसला कार्यान्वयन अलिक सहज हुन्छ भन्ने लागेको छ अदालतमै राख्ने हो भने स्रोत साधन जनशक्ति त्यो फौजी चरित्रको र अरू नियमित कर्मचारी दुईटै दिनुपर्छ होइन त्यसरी दिन सक्दैन अदालतलाई भने छुट्टै निकाय गठन गरेर त्यो स्रोत साधनले सम्पन्न गरियो भने पक्कै पनि फैसला कार्यान्वयन राम्रो हुने कुरा विश्वास गर्न सकिन्छ र कार्यबोझको हिसाबले अब अदालतले विस्तारै सैद्धान्तिक रूपमा यो बुझाइ छ कि अदालतको काम फैसला मात्रै गर्ने हो फैसलाको घोषणा गरिदिन्छ अधिकारको कर्तव्यको घोषणा अदालतले गर्छ र त्यसलाई परिपालना गराउने कुरा त्यो फैसला बमोजिम भए नभएको कुरा परिपालना गर्ने कुरा चाहिँ कार्यपालिकीय भूमिका एक्जिक्युटिभ फंक्सनमा पर्ने भन्ने चाहिँ विश्वव्यापी स्वीकार्यता छ यो कुरो। त्यसकारण हामीले पनि अब समय आइसकेको छ, ढिला गर्नु हुँदैन, कार्यबोझ बढेको छ, देवानी मुद्दाको फैसला कार्यान्वयन अलि सहज छ, तथापि त्यसमा लिगल माइण्ड र जुडिसियल माइण्डको प्रयोग हुने हुँदा त्यो चाहिँ अदालत बाहिर लानु हाम्रो सन्दर्भमा ठिक रहँदैन। फौजदारी मुद्दाको फैसला कार्यान्वयन चाहिँ कार्यपालिकी भूमिकामा किन पनि दिन जरूरी छ भने त्यसको लागि एउटा फौजी चरित्र र इन्टेलिजेन्सिया चाहिन्छ, त्यो जो अदालतसँग छैन, कार्यपालिकासँग त्यो संयन्त्र भएकोले त्यसलाई चाहिँ सिधै प्रयोग गर्न सकिन्छ। अहिले अदालतले समन्वय गरेर प्रयोग गरिरहेको छ र त्यसमा प्रभावकारी हुन नसकेको कारण नै फौजदारी मुद्दाको फैसला कार्यान्वयन नै हो। त्यसकारण यसलाई थप प्रभावकारी गर्ने हो भने सरकार र अदालत बीच थप समन्वय र सहकार्य हुनुपर्छ, त्यसका लागि निर्देशनालय जहिले पनि तयारै छ र यो समन्वय काम हामीले समय समयमा गरि नै राखेका छौं।
14 वर्ष 15 वर्षको अभ्यासले यही कुरा भन्छ।
स्थापना भएको 66 सालमा हो निर्देशनालयको र यो बीचमा निर्देशनालयले केही नीतिगत सुधारमा केन्द्रीय निकायको रूपमा यसले काम गर्यो। त्योभन्दा अगाडि फैसला कार्यान्वयनको विषयमा कहाँ कुरा गर्ने त्यो ठाउँ पनि थिएन हाम्रो, सर्वोच्च अदालतमै त्यो कुरा पुग्थ्यो ठोकिन्थ्यो, खास संयन्त्र नभएको अवस्था सन्दर्भमा यो गठन भएको देखिन्छ। र त्यसपछि केही नीतिगत सुधारहरूमा फैसला कार्यान्वयनमा हुनुपर्ने नीतिगत सुधारहरू चाहिँ लगतको सफ्टवेयर बनाउनेदेखि लिएर 70 सालमा आएको कसुरजन्य सम्पत्तिको व्यवस्थापन सम्बन्धी ऐनलाई कार्यान्वयन गर्न, 77 सालमा नियमावली लिएर आउने, त्यसको संगठन स्थापना गर्ने गृह मन्त्रालय अन्तर्गत ओएनएम गर्ने र सरकारको जफततर्फको एसेट रिकभरीमा सर्वोच्च अदालत र फैसला कार्यान्वयन निर्देशनालय मिलेर नियमावली 77मा ल्याउने र त्यो गृह मन्त्रालय अन्तर्गत विभाग चाहिँ गठन भएको छ। त्यसमा हामीले एउटा चाहिँ पोजिटिभ इन्टरभेन्सन अदालतको तर्फबाट गरेकोले आज चाहिँ हामी म्युचुअल इभ्यालुएसनमा चाहिँ आधारभूत तथ्याङ्कहरू केही प्रस्तुत गर्न सफल भएका छौं। त्यसै गरी गत वर्ष चाहिँ 5 प्रदेशमा चाहिँ फैसला कार्यान्वयनको समग्र देवानी, फौजदारी, क्षतिपूर्ति, जफत, रिट सबै फैसला कार्यान्वयनको सन्दर्भमा 5 प्रदेशमा समन्वयात्मक बैठक गरेका थियौं। प्रदेश अन्तर्गतका सबै अदालतहरूलाई उपस्थित गराएका थियौं र प्रहरी पनि हाम्रो चाहिँ समन्वय बैठकमा उपस्थित हुने कार्यक्रमको मोडालिटी अनुसार गर्यौं। त्यस्तै गरी फैसला कार्यान्वयनको अन्तर्राष्ट्रिय दायित्व अन्तर्गत देशलाई चाहिँ ग्रे र कालो सूचीबाट हटाउने कुराको एपीजी मूल्याङ्कनमा चाहिँ निर्देशनालयले नै यो कामको जिम्मेवारी लिने भनेर सर्वोच्च अदालतबाट निर्देशन भएकोले तोकिएकोले देशको सबै जुडिसियरीको प्रतिनिधित्व गर्दै निर्देशनालयले त्यो विषयमा मूल्याङ्कनमा चाहिँ भाग लिइरहेको र भूमिका खेलिरहेको अवस्था छ भने केही सम्पत्तिहरू चाहिँ विशेष अदालतसँगको समन्वयमा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई हामीले हस्तान्तरण गरेका छौं। चन्जुन 1.5 अरब जतिको सम्पत्ति फैसलाले जफत हुने ठहरेको थियो पश्चार मुद्दामा, सूचनाहरू चाहिँ सियरिङ गर्ने अदालत र प्रहरी बीच चाहिँ फौजदारी मुद्दाहरूको भने देवानीको हकमा चाहिँ राज्यको प्रहरी शक्ति प्रयोग गरिकन हामीले चाहिँ फैसला कार्यान्वयन गर्नुपर्छ। इभन देवानी मुद्दाको फैसला कार्यान्वयनमा पनि फोर्स शक्तिको प्रयोग गर्नुपर्छ, किनभने यो शक्ति वैधानिक शक्ति हो राज्यको र फैसलाले भने अनुसार थपक्क हार्ने पक्षले स्वीकार नगर्ने हुँदा राज्य शक्तिको प्रयोग त अनिवार्य हुन्छ। त्यसकारणले पनि फैसला कार्यान्वयन चाहिँ कार्यपालिका भूमिका बढी मिल्दो छ। यसको थेमेटिक हिसाबले हेर्ने हो भने अदालत भित्र हुँदा एक खालको अवस्था छ भने अदालत बाहिर जाँदा अदालत र त्यो निकाय बीचको सम्बन्ध कस्तो हुने त फेरि एट्याचमेन्ट के हुने, फैसला कार्यान्वयन नहुँदा कार्यान्वयन गरेन फैसलाको अवज्ञा गर्यो भने चाहिँ अदालतको अवहेलनामा सजाय हुन सक्छ भन्ने संवैधानिक र कानूनी व्यवस्थाहरू छन् सुधारमा चाहिँ त्यो समेत कुरालाई विचार गरिकन अदालतको फैसलासँगको कडीलाई नटुटाइकन कार्यान्वयन गर्ने एउटा छुट्टै निकाय खास गरी फौजदारी मुद्दाको हकमा बनाउन सकियो भने भविष्य मा त्यस्तो कानूनी व्यवस्था नीतिगत सुधार चाहिँ गर्न सकियो भने यो चाहिँ उपयुक्त हुने चाहिँ यस निर्देशनालयको विगत 14 वर्षको अनुभवबाट हामी देख्छौं। यो 14 वर्षमा गरिएको चाहिँ एउटा सफ्टवेयर बनेको छ, लगतको सफ्टवेयर जो चाहिँ प्रहरीहरूलाई हामीले त्यसको युजर नेम र पासवर्ड पनि गोप्य रूपमा प्रयोग गर्ने गरी दिएका छौं, उहाँहरूलाई पनि एक्सेस छ त्यो अदालतले बनाएको सफ्टवेयरमा। तर त्यो सफ्टवेयरमा समस्या आएकोले अहिले हामीले 79 सालको माघ महिनादेखि नयाँ इन्टिग्रेटेड सीएमएस भित्र सफ्टवेयर लन्च गरेका छौं तहसील व्यवस्थापन भनेर, त्यसमा डेटा एन्ट्रीको काम अहिले धमाधम भइरहेको छ। 10,000 वर्ष कैद चाहिँ अहिले इन्ट्री भइसकेका छ डेटा, यो चाहिँ एउटा कट अफ डेट मानेर गरिएको छ। एउटा यो ठूलो रिफर्म हामीले सुधार गरेका छौं, हामीलाई चाहिने तथ्याङ्क फौजदारी मुद्दाको दण्ड जरिमाना जफत क्षतिपूर्ति सहितको विवरण आउने गरिकन छ र यो सफ्टवेयरमा चाहिँ खास गरी देशको अन्तर्राष्ट्रिय दायित्व अन्तर्गत पर्ने यो जफत एसिया पेसिफिक ग्रुपको इभ्यालुएसन म्युचुअल इभ्यालुएसनलाई अहिले देश हाम्रो देश इभ्यालुएसनमा छ, त्यसलाई चाहिने तथ्याङ्कहरू पनि ग्याप विगतमा देखिएकोले यो नयाँ सफ्टवेयरमा चाहिँ त्यो पनि हामीले इन्क्लुड गरेर बनाएको छौं। र अब फैसला कार्यान्वयन राष्ट्रिय दायित्वको विषय मात्रै रह्यो, अन्तर्राष्ट्रिय दायित्वको पनि विषय हुन आयो, किनकि कतिपय सन्धिजनित दायित्वहरू देखिन्छ र ती सन्धिहरूमा नेपाल पक्ष भइसकेपछि पक्ष हुनुको नाताले आउने जिम्मेवारी चाहिँ पालना गर्नुपर्ने हुँदा भविष्यमा फौजदारी फैसलाहरूको कार्यान्वयन चाहिँ अन्तर्राष्ट्रिय मूल्याङ्कनको समेत विषय हुने हुँदा राज्यको ध्यान फौजदारी मुद्दामा हुने दण्ड जरिमानाको असुलीमा र जफत क्षतिपूर्तिमा समेत ध्यान जान आवश्यक छ। यो बेसिक काम हो, राज्यको सञ्चालनमा आउने बेसिक काम, न्यायको काम भनेको आधारभूत काम हो र न्याय गर्नको लागि राज्यको स्थापना भएको कारणले न्याय गर्ने कुरामा राज्यले ढिला नगरिकन चाहिने स्रोत साधन र लगानी गर्नुपर्छ। यसो गर्यौं भनेदेखि हामी अन्तर्राष्ट्रिय रूपमा पनि कालो सूची अथवा चाहिँ ग्रे सूचीमा नपर्ने रहन्छौं। अदरवाइज हामी चाहिँ पोस्ट डिसिजन एक्जिक्युसन राम्रो भएन भने, फैसलालाई अक्षरश कार्यान्वयन गर्न सकेनौं भने त्यसले चाहिँ देशकै छवि पनि खराब हुने देखिन्छ अन्तर्राष्ट्रिय समुदाय समक्ष।
हजुर, अब यी नीतिगत सन्दर्भहरूमा हामीले छलफल गर्यौं, पछिल्ला चाहिँ प्रगतिहरू तथ्याङ्कीय रूपमा चाहिँ हामीले कति वर्ष कैद फर्सौट गरिसकेका छौं, पछिल्ला केही विवरणहरू छन् त?
छन् मसँग, यसै आर्थिक वर्षको कुरा गर्छु म, चैत्र मसान्तसम्मको तथ्याङ्क छ। कैदतर्फ हाम्रो जिम्मेवारी सरेको नयाँ कसिएको लगत र फर्चुट प्रतिशत चाहिँ 12.16 छ। जरिमाना तर्फ हाम्रो 3.87 मात्रै छ। देवानी फैसला कार्यान्वयनतिर चाहिँ 34% पुगेको छ। पहिला भन्दा यो 9 महिनामा डबल भइसकेको छ। गत 5 वर्ष 4 वर्ष अगाडिको हेर्ने हो भने, किनभने त्यतिखेर 20,000 21,000 मात्रै हुन्थ्यो भने अहिले 44,000 9 महिनाको छ। अझै 3 महिना हुँदा यो 60,000 हारिमा पुग्छ। 3 गुणा काम चाहिँ वृद्धि भएको छ देवानी तर्फको। फर्चुट पनि हामीले बढाएका छौँ। पहिला हामी वार्षिक देवानी तर्फको 10-11,000 12,000 फर्चुट गर्थ्यौं भने गत साल हामीले चाहिँ 22,000 फर्चुट गरेका छौं र यो 9 महिनामा अहिले हामीले 15,090 फर्चुट गरिसकेका छौं। अझै 3 महिनामा हाम्रो गत वर्षको झनै नजिक पुग्छौ जस्तो लागेको छ। बिगो भराउने सन्दर्भमा कानूनी परिवर्तन भएकोले, अहिले अध्यादेश मार्फत आएकोले, त्यसले हाम्रो लेनदेनमा बिगो भराउने कार्यविधिमा केही अवरोध आएको भनेर जिल्ला अदालतहरूले चाहिँ भनिरहेको भएको छ र त्यसमा हामीले अध्ययन गर्दैछौँ। यो बाधा परेको छ कि छैन भनेर अहिले भर्खरकै विषय भएकोले यो अध्ययन गरेर एउटा निकास दिने र एउटा आवश्यक निर्देशन जिल्ला अदालतलाई दिने तयारी पनि गर्दैछौँ। त्यसकारण जरिमानाको हकमा एकदमै ठूलो राज्यले लिने जरिमाना चाहिँ एकदमै धेरै छ। जस्तो कि जिम्मेवारी सरेको 17,74,81,29,535 थियो। नयाँ पर्यो यो आर्थिक वर्षमा जरिमानाको लगत आयो 2,62,96,04,841 रुपियाँ 17 पैसा। फर्च्युट चाहिँ हामी 1,42,30,96,760 रुपियाँ 23 पैसा फर्च्युट पाएको छ र बाँकी चाहिँ 18,95 करोड़ भनेको करिब 19 अरब रुपियाँ चाहिँ राज्यको जरिमाना असुल गर्नु बाँकी छ।
उहाँ हुनुहुन्थ्यो फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेद प्रसाद उप्रेती, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। हवस् त, आजका लागि कार्यक्रमको समय सकिएको छ। सन्तोष रेग्मी, प्रवीण पोखरेल र म सुमिता लामालाई विदा दिनुहोस्। नमस्कार।